Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz. चुनावी रौनक बढ्दै निर्वाचन आयोगले 3 दिनसम्म मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने
महाभियोग प्रस्ताव बजेट र दोस्रो चरणको चुनाव बारे प्याकेजमै सहमति खोज्ने प्रमुख दलहरूको प्रयास छलफल सकारात्मक भएको दावी
अमेरिकाले अफगानिस्तानमा 3,000 सैनिक थप्ने कोलम्बियाको विद्रोही समूहले 8 जना सर्वसाधारणलाई अपहरण गर्यो
र इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाताले हार्यो पञ्जाबको प्लेअफमा पुग्ने सम्भावना कायमै हिमाल पहाड तराई कोही छैन पराई बिहानको भेरी खबरबाट डिलो र सुचित्राको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ
अब खबर विस्तारमा आज बुद्ध जयन्ती भगवान बुद्धको पूजा आराधना गरी मनाइँदैछ प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको जन्म जयन्तीका रूपमा मनाउने गरिन्छ गौतम बुद्ध जन्म भएको बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको यो दिनलाई त्रिसम्यक दिवसका रूपमा समेत मनाउने गरिन्छ यसै पूर्व 563 अर्थात आजभन्दा 2558 वर्ष पहिले वैशाख शुक्ल पूर्णिमाका दिन नेपालको लुम्बिनीमा भगवान गौतम बुद्धको जन्म भएको थियो राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मनु भएका सिद्धार्थले मानिसले पाएका विभिन्न दुःख राग देखेर त्यसलाई मानव जातिलाई छुटकारा दिने उद्देश्यले 29 वर्षको उमेरमा दरबारको सुख छोडी तपस्या गर्न निस्किनु भएको थियो यसै पूर्व 528 वैशाख शुक्ल पूर्णिमाका दिन उहाँले बुद्ध गया स्थित बोधि वृक्ष पिपलको रूखमुनि बुद्धत्व प्राप्त गर्नुभएको थियो बुद्धत्व प्राप्त गरेपछि नै सिद्धार्थ गौतमलाई गौतम बुद्ध भनेर भन्न थालिएको हो बुद्ध जयन्तीको दिन भने सरकारले सार्वजनिक विदा समेत दिने गरेको छ
यस्तै किरात समुदायको चाड उभौली आजबाट शुरू भएको छ यो चाड किरात याखा सुनवार लिम्बु र राई समुदायले मनाउने गर्दछन् सरकारले 2058 सालमा राष्ट्रिय चाडको रूपमा घोषणा गरेपछि यो पर्वमा पनि सार्वजनिक विदा दिन शुरू गरिएको हो यस चाडलाई याखाले चासुवा सुनवारले फोलद्यासा र लिम्बुले चासोक ताङनाम र राईले साकेला भनेर मनाउने गर्दछन् वैशाख पूर्णिमामा पर्ने उभौलीमा प्राकृतिक भूमि र पुर्खाको पूजा गरी धुमधामसँग खेतीपाती शुरू गरेका किरातले मङ्सिर पूर्णिमा त्यसै गरी पूजा गरी उधौली मनाउने र नयाँ अन्न प्रयोग गर्ने चलन पनि रहेको छ वर्षमा 2 पटकसम्म मनाउने साकेलालाई गर्मी छल्न वैशाखमा लेकतिर जाने भएकाले उभौली र मङ्सिरमा जाडो छल्न लेकतिर बस्ने भएकाले उधौली भन्ने चलन रहेको छ उधौलीको दिन नाक्सो अर्थात् धामीले पूजा गरी सेउलीको थान बनाएपछि त्यसमै गोलबद्ध भई ढोल र झ्याम्टाको तालमा नाच्ने चलन रहेको छ उभौलीमा माटोको टीका लगाउने गरिन्छ भने उधौलीमा नयाँ भित्राएको अन्नको दही र चामलले सेतो टीका लगाउने चलन रहेको छ पूजामा कुखुराको भाले पोथी सुँगुर जनावरको बलि दिने पनि चलन रहेको छ
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ मतदान प्रक्रियाबारे मतदातामा कायम अन्यल अन्त्यका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको आयोगले जनाएको छ मतदातालाई निर्वाचन चिन्ह र मतदान प्रक्रियाबारे जानकारी दिन सबै मतदान केन्द्रमा स्वयंसेवक परिचालन गर्ने निर्णय भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख रहेको छ मतदाता स्वयंसेवकहरूको आगामी भोलि बिहिबारबाट 3 दिनसम्म मतदाता सम्बन्धी सम्पूर्ण प्रक्रियाबारे मतदातालाई जानकारी गराउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो आगामी 28 गतेदेखि मतदाताको परिचय पत्र वितरण गर्ने तयारी गरेको निर्वाचन आयोगले यही समयमा मतदातालाई निर्वाचन चिन्ह समेत जानकारी दिने भएको छ निर्वाचन आयोगले सम्पूर्ण मतदाता शिक्षा स्वयंसेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न भने निर्देशन समेत दिएको छ
स्थानीय तहको चुनावमा प्रचार प्रसारमा हिँड्नुभएका सल्यान कुमाख मालेका गाउँपालिका वडा सदस्यका उम्मेद्वार दलबहादुर राणाको लडेर ज्यान गएको छ। राणा नेपाली कंग्रेसका तर्फबाट खुल्ला उम्मेद्वार हुनुहुन्थ्यो। कुमाख मालिका गाउँपालिका एक टक्केमा मतदातासँग भेटघाट गरिरहनुभएका राणा छिमेकीको घरबाट खस्दा गाई बाँध्ने किलामा परि गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारको क्रममा मृत्यु भएको नेपाली कंग्रेस सल्यानले जनाएको छ।
यही वैशाख 31 गते हुने स्थानीय तह चुनावलाई लक्षित गरी प्रदेश नम्बर 6 का 10 जिल्लामा सबै प्रकारको सुरक्षा तयारी पूरा गरेको प्रहरीले जनाएको छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी प्रमुख डीआईजी विजय लाल कायस्थले सबै जिल्लामा आवश्यक जनशक्ति स्रोत साधनहरूको व्यवस्थापन तथा परिचालन गरिसकेको बताउनु भएको छ। उहाँले यो क्षेत्र भौगोलिक विकटता र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सक्रियताका कारण संवेदनशील रहेको भन्दै यसमा प्रहरी चुनाएको रहेको दावी पनि गर्नुभएको छ। डीआईजी कार्यस्थले उम्मेद्वारहरूका घरमा कालो झण्डा राख्ने धम्की दिने जस्ता गतिविधि पनि भएकाले शंका लाग्ने बित्तिकै सूचना दिन आग्रह समेत गर्नुभएको छ।
भारतबाट काम गरेर स्वदेश फर्किँदै गर्दा भारतीय क्षेत्रमा विषालु पदार्थ खुवाएर बेहोस बनाएको अवस्थामा आज आजरकोटका 4 बाँके प्रहरीले उद्धार गरेको छ। बसमा विषालु पदार्थ खुवाएर बेहोस अवस्थामा फेला परेका उनीहरूलाई जमुनाहा प्रहरीले रूपैडिहाबाट उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले बताउनुभयो। उनीहरूको भेरी अञ्चल अस्पताल नेपालगंजमा उपचार भएको छ। भारतको गुजरातमा काम गरी फर्किएका बेला नानपारा नजिक नेपालीले नै बिस्कुट खुवाएर बेहोस बनाए पीड़ित पारस थापाले बताउनु भएको छ। उनीहरूलाई बेहोस बनाएर पैसा लुटिएको भए पनि कति पैसा र सामान लुटिएको हो भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारले भारत सरकारबाट खरिद गर्न लागेको एलईडी बल्बमा बाहिर कुनै चलखेल नभएको दावी गर्नुभएको छ। सल्यानमा पत्रकारसँग कुरा गर्दै मन्त्री शर्माले बल्ब खरिद गर्ने कुरा नेपाल र भारत सरकारबीच सम्झौता गरेर हुने कुरा भएकाले यसमा कुनै चलखेल नभएको बताउनु भएको छ। मन्त्री शर्माले खलङ्गा सुतलपाटी खानेपानीका लागि विद्युत जडान प्रक्रिया ढिला भइरहेकाले तत्काल विद्युत उपलब्ध गराउन नेपाल विद्युत प्राधिकरण सल्यानलाई निर्देशन समेत दिनुभएको छ। सरकारले सबैलाई मिलाएर लानुपर्ने भएकाले दुई चरणमा स्थानीय चुनाव गर्न लागेको पनि बताउनु भएको छ।
सुर्खेत सहित 34 जिल्लामा स्थानीय तहको चुनावी रौनक बढेको छ। उम्मेद्वार नेता कार्यकर्ता र शुभेच्छकहरू चुनावी प्रचार प्रसारमा व्यस्त रहेका छन्। यस्तै मतदान केन्द्रहरूमा आवश्यक कर्मचारी र सुरक्षाकर्मी खटाउने र उनीहरूलाई तालिम दिने काम पनि भइरहेका छन्। सुनौ यसै सन्दर्भमा दैनिकबाट पत्रकार अमर सुनारले तयार पार्नु भएको यो रेडियो सामग्री।
गाउँपालिका नगरपालिका र जिल्ला सभा र जिल्ला समन्वय समिति भन्छौँ, व्यवस्थापकीय कार्य हुन्छ। अनि गाउँपालिका र कार्यपालिका नगर कार्यपालिका हुन्छ। न्यायिकी क्षेत्रभित्र के हुन्छ भने एउटा न्यायिक समिति रहन्छ। अब गाउँ सभाको गठन कसरी हुन्छ भनेर जान्छ। गाउँ सभाको गठन र नगर सभाको गठन
वैशाख 31 गते हुने स्थानीय तहको निर्वाचनका निम्ति मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको तालिम सहजीकरण गर्दै हुनुहुन्थ्यो गुराँस गाउँपालिकाका निर्वाचन अधिकृत मेघराज उपाध्याय। दुई दिने तालिमको उद्घाटन कार्यक्रममा मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डितले निर्वाचनमा जाने कर्मचारीलाई तटस्थ रहन आग्रह गर्नुभयो।
तपाईँ हामी जो राष्ट्रको प्रतिनिधित्व गरेका छौँ, तपाईँ हामीले न्यूट्रल हुन सकिएन भने जनताले के आशा गर्ने? त्यो भावनाले हर हालतमा तपाईँ हाम्रो व्यवहार निष्पक्ष हुनुपर्छ, तटस्थ हुनुपर्छ। कहीँ कतै कसै प्रति चाहिँ पूर्वाग्रही भावनाले उत्प्रोत भएको हुनु हुँदैन। त्यस्तो भयो भनेदेखि तपाईँ हामी राष्ट्र सेवक कर्मचारी नै होइन।
निर्वाचन आचार संहिता पालनाको अवस्था अनुगमन गर्न खटिनुभएका निर्वाचन आयोगका जिल्ला अनुगमन संयोजक घनश्याम उपाध्यायले निर्वाचनलाई प्रभावित पार्ने कर्मचारीलाई कडा कारवाही हुनेतर्फ सचेत पार्दै जिम्मेवार बन्न निर्देशन दिनुभयो।
निर्वाचनलाई असर पर्ने किसिमका कामहरू कुनै कर्मचारीबाट भएमा क्षम्य हुने छैन। अन द स्पोट नै कारवाही गर्ने किसिमका कुराहरू छन्। कारवाही भन्दा पनि हामी जिम्मेवारीतिर जाउँ, आफ्नो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु।
प्रमुख जिल्ला अधिकारी जीवन प्रसाद दुलालले इमानदारी पूर्वक काम गर्न सके कतिपय विघ्न बाधाहरू समाधान गर्न सहज हुने बताउनुभयो।
सम्पूर्ण कर्मचारीहरू छौँ, आफ्नो एउटा नैतिक चरित्र देखाउन सक्नुभयो भने मात्रै सफल मतदान अधिकृत हुन सक्नुहुन्छ। भौगोलिक विकटता लगायत धेरैको बावजुद पनि एउटा अटोट लिनुभयो, प्रतिबद्धता लिनुभयो भने त्यो समस्याहरू तपाईँ स्वयं आफैले चिर्न सक्नुहुन्छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई के विषयमा तालिम दिइँदैछ त जिल्ला निर्वाचन अधिकारी भक्त बहादुर कार्की।
स्थानीय तह निर्वाचन प्रणालीको विषयमा बारेमा छलफल हुन्छ, स्थानीय तह आचार संहिता, स्थानीय तह निर्वाचन सम्बन्धी कानुनी व्यवस्था, निर्वाचन प्रणाली, कसरी मतदान गर्ने, विभिन्न किसिमका मुचलकाहरू प्र्याक्टिकल रूपमा यो मतदानमा सफलता बनाउने भन्ने छ हामीले विषयवस्तु भनेको यो हामीले यावत कुराहरूमा हामीले चाहिँ प्रशिक्षणको कार्यक्रम राख्छौँ।
संघीय संरचना अनुसार दैलेखका 4 नगरपालिका र 7 गाउँपालिका समेत 11 इकाईका 90 वडाका 472 जना जनप्रतिनिधि चुन्न 136 स्थानका 196 मतदान केन्द्रमा वैशाख 31 गते निर्वाचन हुँदैछ। दैलेख जिल्लाभर 132,965 जना मतदाता रहेका छन्।
रुकुमा नेपाली कंग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीच भएको झडप नियन्त्रण गर्न प्रहरीले 2 हवाई फायर गरेको छ। सानीभिरी गाउँपालिकाको वडा नम्बर 1 चाइना बगरमा दुवै पार्टीका कार्यकर्ताहरू बीचको झडपले उग्र रूप लिन थालेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय का प्रहरी निरीक्षक थम्मन बहादुर हजारीले दुवै पार्टीका कार्यकर्ता बीचको झडप नियन्त्रण गर्न 2 हवाई फायर गरेको बताउनु भएको छ। नेपाली कंग्रेसको तर्फबाट सानीभिरी गाउँपालिकाका अध्यक्षका उम्मेद्वार गोरख प्रसाद चन्दले आफ्नो चुनावी कार्यक्रममा माओवादी कार्यकर्ताले अवरोध गर्न खोजेपछि झडप भएको बताउनु भएको छ। माओवादी केन्द्रको तर्फबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार नरबहादुर पुनले भने कंग्रेस कार्यकर्ताको कारणले झडपको वातावरण बनेको दावी गर्नुभएको छ।
प्रमुख राजनीतिक दलहरूले संविधान संशोधन प्रधान न्यायाधीश सुशीला कार्कीमाथिको महाअभिप्रस्ताव बजेट र दोस्रो चरणको चुनाव लगायतका विषयमा प्याकेजमै सहमतिको प्रयास थालेका छन्। प्रधानमन्त्री निवास बालुटारमा बसेको नेपाली कंग्रेस नेकपा एमाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीका नेताहरूको बैठकमा संविधान संशोधन महाअभिप्रस्ताव बजेट र दोस्रो चरणको चुनाव लगायतका विषयमा प्याकेजमै सहमतिको प्रयास भएको हो। नेताहरूले छलफल सकारात्मक भएको भन्दै मध्यमार्गी धारबाट सहमति खोज्न सबै दल तयार भएको बताएका छन्। बैठकमा एमाले दोस्रो चरणको चुनाव अगाडि सार्नुपर्छ र चुनावपछि मात्र बजेट ल्याउनु पर्ने र राष्ट्रिय जनता पार्टीले संविधान संशोधन प्रस्ताव पारित गरेर मात्र दोस्रो चरणको चुनाव गर्नुपर्ने अडान राखेका छन्। बैठकपछि एमाले उपाध्यक्ष वामदेव गौतमले छलफल सकारात्मक भएको तर कुरा मिल्न बाँकी रहेको बताउनु भएको छ। उहाँले भाषामा परिमार्जन गरेर एमाले संविधान संशोधनमा सघाउन तयार रहेको तर चुनावपछि मात्र बजेट ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। राजपाका नेताहरूले भने जेठ 4 गते बस्ने संसद बैठकबाट संविधान संशोधन प्रस्ताव टुङ्गो लगाएर दोस्रो चरणको चुनावमा जानुपर्ने अडान राखेको नेता राजेन्द्र महतोले बताउनु भएको छ। माओवादी केन्द्रका नेता दिलनाथ शर्माले मधेसकेन्द्री दललाई पनि स्थानीय तहको चुनावमा सहभागी गराउने गरी सकारात्मक ढंगले छलफल अघि बढ़ेको दावी गर्नुभएको छ। नेताहरूले छलफललाई निरन्तरता दिने भन्दै केही दिनभित्र प्याकेजमै सहमति जुट्ने दावी गरेका छन्।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट एलईडी बल्ब खरिद गर्दा भ्रष्टाचार भएको भन्ने कुरा गलत भएको दावी गर्नुभएको छ। पुष्टि गरे आफू जस्तो सुकै सजाय भोग्न तयार रहेको पनि बताउनु भएको छ। केही संचार माध्यममा बल्ब खरिदमा भ्रष्टाचार हुन लागेको खबर छापिएपछि पत्रकार सम्मेलन गरी कार्यकारी निर्देशक घिसिङले देशलाई उज्यालो बनाउने पवित्र लक्ष्यसहित बल्ब खरिद गर्न लागेको दावी गर्दै यसमा भ्रष्टाचार भएको पुष्टि भए आफू छोड्न तयार रहेको पनि बताउनु भएको छ। भ्रष्टाचार पुष्टि गरे नागरिकले आफूलाई सार्वजनिक ठाउँमा फाँसी दिए पनि आफूले स्वीकार्ने उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा भावुक भएका घिसिङले कमिशन खानुपर्ने भए केही घण्टा लोडसेडिङ गरेरै 2-4 करोड़ कमाउन सक्ने अवस्था रहेको बताउनु भएको छ। अर्को युगमा लोडसेडिङ हुन नदिन बल्ब किन्न लागेको भन्दै उहाँले सार्वजनिक खरिद ऐन अनुसार कोटेशन आह्वान गरेर मात्रै बल्ब किन्ने स्पष्ट पार्नुभयो। प्राधिकरणले किन्न लागेका बल्ब वितरण गरेर 200 मेगावाट बिजुली बचत गरी आउँदो हिउँदमा पनि लोडसेडिङ हुन नदिने उहाँको दावी रहेको छ। उहाँले सरकारले भन्सार छुट नदिएकाले भारतबाट 65 भारूमा ल्याइने बल्बमा भ्याट लगायत कर थपेर उपभोक्ताले पाउने बताउनु भएको छ। उपभोक्ताले बढ़ीमा 10 एलईडी बल्ब किन्न पाउने जानकारी पनि पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष घिसिङले दिनुभएको छ।
निर्वाचन आयोगले पहिलो चरणको मतदान लगत्तै मतगणना गर्ने जनाएको छ। दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने दुविधा बीच आयोगले दोस्रो चरणसम्म नकुनै स्पष्ट गरेको हो। निर्वाचन आयुक्त नरेन्द्र दाहालले वैशाख 31 गते निर्वाचन सकिएर मतदान स्थलमा मतपेटिका पुगेपछि मतगणना शुरू हुने बताउनु भएको छ। स्थानीय तहको निर्वाचनसम्ममा मतदान अधिकृतले गाउँपालिका नगरपालिकाका वडाभित्रका सबै मतदान केन्द्रमा मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य शुरू गर्ने व्यवस्था रहेको छ। निर्वाचन ऐनले व्यवस्था गरे अनुसार मतगणना हुने आयुक्त दाहालले बताउनु भएको छ। आयोगले वैशाख 31 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतदान लगत्तै मतदान अधिकृत समक्ष मतपेटिका पुर्याउनु पर्ने हुन्छ। साँझ 5 बजेसम्म मतदानको समय तोकिएको भए पनि 5 बजेसम्म लाइनमा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्ने आयोगका एक अधिकृतले बताउनु भएको छ। निर्वाचनका कारण दिनभरिको थकाई, मतपेटिका संकलन, गणना गर्ने स्थल छनौट लगायत प्राविधिक काम गर्नुपर्ने भएकाले पनि जेठ 1 गतेबाट मात्र सबै ठाउँमा मतगणना हुने उहाँको भनाइ छ। तर कुनै स्थानमा भने वैशाख 31 गतेबाट नै रातिको समयबाट मतगणना शुरू हुने पनि उहाँको भनाइ छ। प्रमुख विपक्षी एमाले भने मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदान लगत्तै मतगणना गर्ने जनाएको हो। निर्वाचन आयोगले आम संचार माध्यममा कार्यरत पत्रकारलाई सूचना विभागबाट उपलब्ध गराएको प्रेस पासको आधारमा स्थानीय तह चुनावको मतदान तथा मतगणनाको समाचार संकलन गर्न पाउने व्यवस्था गरेको छ। आयोगले स्थानीय तहको चुनावका लागि बेग्लै खालको विशेष पासको व्यवस्था नगरी संचारकर्मीको सूचना विभागबाट उपलब्ध पर्चे पत्रका आधारमा समाचार संकलन गर्ने व्यवस्था गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो। आयोगले सबै समाचार माध्यमका पत्रकार र फोटो पत्रकारले सूचना विभागबाट प्राप्त परिचय पत्रका आधारमा मतदान तथा मतगणना केन्द्रको समाचार संकलन गर्न सकिने व्यवस्था गरेको छ। स्थानीय तहको मतदान र मतगणनाका दिन सम्बन्धित मुख्य निर्वाचन अधिकृत त्यस्तै मतदान अधिकृत र मतगणना अधिकृतको अनुमतिका आधारमा मात्रै सम्बन्धित केन्द्रको समाचार संकलन त्यस्तै छायाङ्कन र तस्विर लिन सकिने व्यवस्था समेत रहेको छ।
भेरी खबरमा बलागौं केही विदेशका खबरतर्फ, अमेरिकाले अफगानिस्तानमा 3,000 सैनिक थप्ने निर्णय गरेको छ। सन् 2014 अफगानी सरकारको आग्रह अनुसार अमेरिकी सैनिकको टोली फिर्ता भए पनि तालिबानको आतंकवादी गतिविधि तीव्र हुँदै गएपछि अमेरिकाले थप सेना पठाउने निर्णय गरेको हो। अफगानिस्तानमा हाल 13,000 नेटो गठबन्धन सेना तैनात रहेकोमा अमेरिकी सेनाको संख्या 8,400 रहेको छ। गत महिना तालिबानको आक्रमणमा 135 जना अफगानी सेना मारिएका थिए। यसैबीच अफगानिस्तानको उत्तरी जिल्ला कुन्दुज तालिबान विद्रोही अखड्डा जमाउँदा हजारौं सर्वसाधारण पलायन भएका छन्।
कोलम्बियाको विद्रोही समूहले 8 जना सर्वसाधारणलाई अपहरण गरेको छ। कोलम्बियाको दोस्रो ठूलो विद्रोही समूह नेशनल लिबरेशन आर्मीले 8 जना सर्वसाधारणलाई अपहरण गरी डुङ्गामा चढाएर घना जंगलतर्फ लगेको कोलम्बियाली सरकारले जनाएको छ। अपहरण पर्नेमा 7 जना पुरुष र 1 महिला रहेका छन्। सर्वसाधारणलाई अपहरण मुक्त गर्न कोलम्बियाली सेनाले प्रयास जारी राखेको बीबीसीले जनाएको छ। विद्रोही समूहसँग कोलम्बियाली सरकारले गत फेब्रुअरीमा गरेको शान्तिवार्ता भंग भएको थियो।
र भेरी खबरको अन्त्यमा एउटा खेल खबर। इण्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा किङ्स इलेभेन पञ्जाबले आइपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ। लिग अन्तर्गत गए राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई 14 रनले हराउँदै पञ्जाबले शीर्ष 4 रहँदै प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो। मोहालीमा भएको खेलमा पञ्जाबले कोलकातालाई 14 रनले हराएको हो। 168 रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित विश्वभरमा 6 विकेटको क्षतिमा 153 रन मात्रै बनाउन सक्यो। उसका लागि क्रिस लिनले 84 तथा सुनिल नरिन र मनिष पाण्डेले समान 18 रन बनाए पनि हार टार्न सक्नु भएन। लिनले 52 बलमा 8 चौका र 3 छक्काको मदतमा 84 रन बनाउनु भएको हो। पञ्जाबका मोहित शर्मा र राहुल तेवातियाले 2-2 विकेट लिनुभयो। यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले 6 विकेटको क्षतिमा 167 रन बनाएको थियो। उसका लागि ग्लेन म्याकब्रेसले 44, रिद्धिमन शाहले 38 तथा मनन बोहराले 25 रन बनाउनुभयो। कोलकाताका क्रिस वाक्सर र कुलदीप यादवले 2-2 विकेट लिनुभयो। दुई खेल बाँकी हुँदा 5 स्थानमा रहेको पञ्जाबले 12 अङ्क भएको छ भने चौथो स्थानको बाद भन्दा 3 अङ्कले पछि रहेको छ। दोस्रो स्थानको कोलकाताको 16 अङ्क रहेको छ। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चुनावी रौनक बढ्दै निर्वाचन आयोगले 3 दिनसम्म मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने।
महाभियोग प्रस्ताव, बजेट र दोस्रो चरणको चुनावबारे प्याकेजमै सहमति खोज्ने प्रमुख दलहरूको प्रयास, छलफल सकारात्मक भएको दावी।
अमेरिकाले अफगानिस्तानमा 3,000 सैनिक थप्ने, कोलम्बियाको विद्रोही समूहले 8 सर्वसाधारणलाई अपहरण गर्यो
र इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाताको हार, पञ्जाबले प्ले अफमा पुग्ने सम्भावना कायमै राख्यो। हवस् त, अहिलेलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै दिलु र सुचित्रा बिदा हुन्छौ। ताजा समाचार, स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।